بسم اللہ الرحمن الرحیم. تو جیسا کہ آج جو میرے جو میزبان ہیں ذیشان بھائی، ان کا مطلب آپ کے حکم پر، درخواست پر، جو لفظ پسند ہو، کہ سیرت کے حوالے سے گفتگو کہا گیا ہے. اور ظاہر ہے کہ یہ ایک ایسا موضوع ہے کہ اس پر آن اینڈ آن اینڈ آن گفتگو بہت زیادہ پھیل سکتی ہے. تو انشاءاللہ امید ہے کہ جیسا ہمارا فارمیٹ ہے کہ آپ لوگ بھی اس میں کنٹریبیوٹ کریں گے، تو بہت اچھا لگتا ہے کہ ہم سب مل کے کچھ ایک چیز کو سیکھیں اور کنسیپٹس کو بلڈ اپ کریں. اور پھر یہ کہ جہاں میرا خیال ہے ایسا ہوگا تو نہیں، کیونکہ میں بہت کوئی ٹائم کے بارے میں سوچ کے نہیں بیٹھا ہوں گے کتنی دیر ہے، دو تین پوائنٹس ہیں ذہن میں بات کرنے کے حوالے سے. ٹھیک ہے، تو بات شروع کرتے ہیں یہاں سے کہ کیونکہ آج بہرحال مسیحیوں کے یا عیسائیوں کے مطابق آج کا دن حضرت عیسیٰ علیہ السلام کی ولادت کا بھی ہے، تو میں چاہ رہا تھا کہ اس آیت کے حوالے سے بات شروع کریں کہ جس میں حضرت عیسیٰ علیہ السلام خود پیغمبر اکرم کی آمد کی بشارت دیتے ہیں. اچھا، جو تین اس وقت دنیا میں جو آسمانی مذاہب کہلاتے ہیں یا مونوتھیسٹک ریلیجنز کہلاتے ہیں، یہ یہودیت اور عیسائیت اور اسلام، تو ان تینوں مذاہب میں ایک خاص بات یہ ہے کہ وہ تین پیامبران جو ان تین مذاہب کے بانی ہیں، جن کے ذریعے سے یہ مذہب، تینوں پیامبران منتظر ہیں. یہ ایک خاص بات ہے. منتظر کا مطلب یہ ہے کہ ایک ایسی شخصیت جس کا باقاعدہ انتظار کیا جا رہا ہو اور جس کو ایک نجات دہندہ کے طور پر دیکھا جا رہا ہو اس کی دنیا میں ولادت سے قبل. یہ بات حضرت موسیٰ علیہ السلام کے لیے بھی تھی کہ ان سے پہلے جو ان کی قوم تھی وہ ایک نجات دہندہ کے انتظار میں تھی اور فرعون کے ظلم و ستم میں وہ پس رہے تھے. اسی طریقے سے بنی اسرائیل کے ساتھ بہت مسائل تھے اور وہ حضرت عیسیٰ مسیح علیہ السلام کے انتظار میں تھے، کہ جن کے لیے توریت میں خوشخبری تھی کہ خدا ایک شخصیت کو وہ کرے گا. اور پھر اس کے بعد حضرت مسیح علیہ السلام کے بعد پیغمبر اکرم کو بھی اسی طریقے سے، یعنی کہ خود اہل کتاب رسول خدا کا انتظار کر رہے تھے بطور منجی، یعنی نجات دہندہ کے طور پر. اسی لیے حالانکہ وہ ان کا کوئی نیٹو لینڈ نہیں تھی، لیکن عیسائی اور یہودی جو اس اطراف میں آ کے، عرب کے اطراف میں آ کے، جو مکہ اور مدینہ جو یثرب ہے اس کے اطراف میں آ کے جو آباد ہوئے تھے، تو وہ فقط اور فقط اس آخری نبی کے انتظار میں آباد ہوئے تھے، جس کی نشانیاں وہ اپنی کتابوں میں پا رہے تھے. تو ایک یہ بات ہے کہ یہ تینوں پیامبران جو ہیں یہ منتظر ہیں. اور اسی طریقے سے ابھی ہم بھی جو ہیں وہ بھی اس حالت انتظار میں، یعنی کہ جناب مسیح علیہ السلام کا بھی انتظار ہو رہا ہے ابھی بھی، اور اسی طریقے سے جو وسیع پیغمبر خاتم ہیں ان کا بھی انتظار ہو رہا ہے. تو یہ ایک خاص بات ہے ان پیامبران کے حوالے سے. اور وہ آیت سورہ وصف کی آیت نمبر 6 ہے کہ وَإِذْ قَالَ عِيسَى ابْنُ مَرْيَمَ يَا بَنِي إِسْرَائِيلَ، کہ جب عیسیٰ ابن مریم نے کہا اے بنی اسرائیل، کیونکہ حضرت عیسیٰ علیہ السلام کے بارے میں خاص طور سے یہ ذکر ہے کہ وہ مبعوث کیے گئے تھے بنی اسرائیل میں، بنی اسرائیل میں خاص طور سے، کہ انہوں نے کہا یا بنی اسرائیل انی رسول اللہ علیکم، کہ میں تمہاری طرف رسول ہوں اللہ کا، مصدقا لما بین یدی من التورات، مصدق کہ میں تصدیق کرتا ہوں، لما اس چیز کی، اس کے بارے میں، بین یدی جو میرے ہاتھوں میں ہیں، من التورات تورات میں سے. ٹھیک ہے، اور اس میں یہ انہوں نے نہیں کہا کہ جو تمہارے ہاتھوں میں، مے بی اس کی وجہ یہ ہو کہ جو کچھ ان کے ہاتھوں میں تھی وہ بہت تحریف شدہ ہو، وہ تورات محرف ہو کہ جو ان کے پاس تھی، یعنی بنی اسرائیل یا یہودیوں کے پاس، کہ جو میرے ہاتھ میں ہے اس تورات کی میں تصدیق کرتا ہوں، مصدق ہوں، اور وہ مبشرن، یعنی میں مصدق بھی ہوں اور میں مبشر بھی ہوں. मुबश्शिरन बिरसूलिन, और मैं बशारत देता हूँ एक रसूल की, याती मिन बादी, जो आता है मिन बादी मेरे बाद, आफ्टर मी, इस्मुहु अहमद, अल्लाहुम्मा सल्ली अला मुहम्मद वाले। और ये पैगंबर अकरम की जो बशारत है उसमें मोस्ट क्लियर बशारत है। और ये नाम ग्रामी अहमद जो है ये कुरान करीम में सिर्फ़ एक दफ़ा आया है हुजूर का, 4 दफ़ा इसमें मोहम्मद है, एक दफ़ा इसमें अहमद है, और अहमद फ़कत एक मरतबा आया है। और अगर आपको याद हो पिछली दफ़ा जब हमने बात की थी तो हमने ये भी बताया था कि ये इसमें अहमद है जिस इसम से खुदा ने मेराज पर रसूल खुदा को मुखातब किया है, या अहमद कह के। तो इससे ये पता चल रहा है कि हज़रत ईसा अलैहिस्सलाम के दौर में आते आते जो भी अम्बिया कराम थे उनकी नज़र में पैगंबर अकरम की आमद और आपकी विलादत बहुत ज़्यादा एक क्लियर हकीकत के तौर पर सामने आ चुकी थी। हज़रत इब्राहिम इन वर्ड्स में बात नहीं कर रहे, वो ये कह वो उनके जुमले कुछ और हैं। हज़रत मूसा अलैहिस्सलाम के हवाले से भी सूरतुल आराफ़ में तो वहाँ है, नबी रसूल उम्मी यजदूनहू मक्तूबन फ़ित तौरात वल इंजील, और ये कि नबी उम्मी की बात है। हज़रत इब्राहिम अलैहिस्सलाम कुछ अलामात से बात कर रहे हैं रसूल खुदा के बारे में, लेकिन जब हज़रत ईसा अलैहिस्सलाम बात कर रहे हैं तो बाकायदा नाम ले रहे हैं, इस्मुहु अहमद। ये और कोई पैगंबर इस तरीके से रसूल खुदा की खुशखबरी या बशारत नहीं दे रहा है। यानी यह है कि अब नाउ इट इज़ वेरी वेरी क्लियर और ऑब्वियस कि जो हस्ती आने वाली है, फलम्मा जाअहुम बिलबैनात। लेकिन यही बनी इसराइल थे कि जब वो पैगंबर के जिसकी बशारत उनको देकर गए थे जनाब ईसा मसीह अलैहिस्सलाम, जब वो उनके पास आ गया बिलबैनात रोशन निशानियों के साथ, कालू हाजा सहर मुबीन, तो वो ये कहने लगे कि ये जो निशानियाँ लेकर आए हैं ये खुलावा जादू है, ये सहर मुबीन है। अच्छा, और इस इन्हीं सब बातों में यानी आज भी ये बातें इस तरीके से हैं कि कुरान करीम ने इन जुमलों को नकल किया है। और एक बात समझाई है कि जो लोग हमारे नुमाइंदगान पर, हमारी हुज्जत पर एतराज़ करते हैं, अगर तुम उनके एतराज़ का जायज़ा लो तो वो अक़ल से खाली है। यानी एक तरफ़ कह रहे हैं कि ये मजनून है, एक तरफ़ कह रहे हैं कि ये साहिर है, एक तरफ़ कह रहे हैं कि ये काहिन हैं, एक तरफ़ कह रहे हैं कि इनको किसी ने पढ़ा दिया है जिस जहाँ से ये किताब लेकर आ गए हैं। अब इनमें से कौन सी बात सही हो सकती है भाई? यानी कैसे ये तमाम बातें सही हो सकती हैं? जो मजनून है वो आलिम कैसे हो सकता है, ये साहिर कैसे हो सकता है? क्योंकि सहर बहरहाल एक नॉलेज है ना, एक स्किल है, तो वो साहिर भी हैं मजनून भी हैं। तो यानी और आज के दौर में भी यही सब इसी किस्म की बातें होती हैं। अगर आप गौर करें तो इसी किस्म की खुराफाती गुफ्तगू की जाती है अंबिया पर एतराज़ के हवाले से, कि उनको अगर प्रॉपरली एनालाइज़ किया जाए तो हमें ये बात समझ में आती है कि नहीं, ये अक़ल के तकाज़ों पर ये एतराज़ात पूरे नहीं उतरते। ठीक है, तो ये बशारत यानी इसका मतलब यही है कि नबी और अम्बिया और ये सारे सिलसिले जो हैं ये खुदा की बारगाह में इंसान की हिदायत के लिए मौजूद हैं। हर नबी खुशखबरी देने वाला है बाद वाले पैगंबर की, और यानी एक मोहकम सिलसिला है नबुवत और रिसालत का। ठीक है, अच्छा, उसके बाद मैं आपके सामने 3 पॉइंट्स सीरत के हवाले से रखना चाहता हूँ कि अगर उस पर भी थोड़ा डिस्कशन हो तो बहुत अच्छी बात है। एक एक ये कि ख़ुद पैगंबर अकरम की ज़ात गिरामी के हवाले से एक नुक्ता कि आपकी ज़ात की मारिफत क्या है। दूसरा, पैगंबर अकरम की इताअत के हवाले से, और तीसरा वो कुछ जो आपके साथ नाजिल किया गया या आपके ऊपर नाजिल किया गया उसकी अहमियत के हवाले से। ठीक है, यानी पहला पहली चीज़ खुद हुजूर की ज़ात कि उसका क्या मेयार है या उसकी क्या हकीकत है, उसकी क्या सच्चाई है। दूसरा ये कि हम उनकी इताअत कैसे करें, क्यों कर करें, उसके तकाज़े क्या हैं। तीसरा ये कि जो कुछ पैगंबर अकरम, यानी पैगंबर अकरम खाली एक पर्सनालिटी नहीं है कि जिसको कहा गया हो कि फॉलो हिम, बल्कि हुजूर जो हैं वो एक पैगाम खुदा को लेकर आए हैं, आप पर एक पैगाम इलाही, वही इलाही के तौर पर नाजिल किया गया है, उसके क्या तकाज़े हैं। ठीक है, वो भी अपनी जगह पर एक चीज़ है। और तीन जगहों से इंशाल्लाह आपके सामने आयात की मैं तिलावत करूँगा। अब पिछली दफ़ा भी जो हम बात कर रहे थे और उसमें हमने ये बात आपके सामने अर्ज़ की थी कि रसूल खुदा की ज़िंदगी के हवाले से जो बात एक टर्म बड़ी अहमियत के साथ हमारे सामने आती है, वो सिरात मुस्तकीम है। यानी पैगंबर जिस चीज़ की तरफ दावत देते हैं वो क्या है? सिरात मुस्तकीम है, दीन हनीफ है। सिरात मुस्तकीम, दीन हनीफ, उसकी हमने थोड़ी तारीफ बयान की थी। सिरात मुस्तकीम पहले हम बात कर चुके हैं सूरह हम्द में, कि सिरात का मतलब क्या है? कि जो हाईवे है, कि जिसमें कोई कजी नहीं है, जिसमें कोई इनहराफ नहीं है, जो सीधी हदफ तक ले जाती है, मुस्तकीम है यानी कायम रहने वाली है, जिसमें अफरात नहीं है, तफरीत नहीं है, जिसमें कोई ख़राबी का इम्कान नहीं है। तो हुजूर की शख्सियत को खुदा ने इन्हीं दो बुनियादी स्टैंडर्ड्स के हवाले से हमारे सामने रखा है, पैगंबर की शख्सियत को। सूरह अनआम की तीन आयतें हैं, 161, 162 और 163, कि बिस्मिल्लाहिर्रहमानिर्रहीम, कुल, कह दो ऐ पैगंबर, इन्ननी हदानी रब्बी इला सिरातिम मुस्तकीम। इन्ननी, के बेशक मुझे हदानी, हिदायत की है मुझे रब्बी, मेरे रब ने, इला सिरातिम मुस्तकीम, सिरात मुस्तकीम की तरफ। सूरह अनाम में हम पढ़ रहे थे ना कि हाजही सिराती मुस्तकीमन, ये मेरी सिरात है जो मुस्तकीम है। तो जिसकी अपनी सिरात मुस्तकीम हो वो खुद सिरात मुस्तकीम पर होगा तो एक मुस्तकीम सिरात की तरफ दावत देगा। यानी कि सिरात मुस्तकीम की तरफ दावत देने के लिए क्या चीज़ लाजमी और ज़रूरी है? कि वो खुद सिरात मुस्तकीम का हामिल हो। तो इस आयत में रसूल के बारे में ये कहा जा रहा है, और ये कुल है। ठीक है, इन तमाम जगहों पर बयानात जो हैं वो मिन जानिब खुदा हैं, यानी कि खुदा रसूल से कहलवा रहा है, ये रसूल के अपने बयानात नहीं हैं। यानी रसूल ये नहीं कह रहे कि मैं सिराते मुस्तकीम पर हूँ, बल्कि खुदा ये कहलवा रहा है कि कुल, कहो, इन्ननी हदानी, के बेशक मुझे हिदायत की है रब्बी, मेरे रब ने, इला सिरात मुस्तकीम, सिरात मुस्तकीम की तरफ। और सिरात मुस्तकीम क्या है? दीनन कियमन, दीन है कि जो कियम है। कियम का मतलब यह है कि जो आपकी तमाम ज़रूरियात को की टेक केयर करने वाला है, यानी कि जो आपके तमाम मसाइल को, आपकी प्रॉब्लम्स को सॉल्व करने वाला है, ऐसा दीन, दीनन कियामन। ठीक है, यानी कि रसूल खुदा जो कुछ पेश कर रहे हैं उसकी आप देखें बुनियादी तौर पर तीन कैरेक्टरिस्टिक्स आ रही हैं, तीन चार कैरेक्टरिस्टिक्स आ रही हैं। पहली, कि मेरे रब ने किसकी हिदायत की है? सिरात मुस्तकीम की तरफ। ये सिरात मुस्तकीम क्या है? ये दीन कियामा है। कियामन का मतलब यह है कि ये ऐसी चीज़ है कि जो लोगों के तमाम मसाइल की प्रॉब्लम कर पेश करेगा, सोल्यूशन है इसमें, लोगों के तमाम मसाइल का हल इसमें, लोगों के लिए जितना कुछ रिक्वायरमेंट है वो सब का सब यहाँ पे मौजूद है, पाया जाता है। मिल्लत इब्राहीम, ये रास्ता है, राह है, रविश है, तरीक़ा है, सुन्नत है, सीरत है, किसकी? इब्राहीम की। यहां पर यह जुमला कहने की जरूरत क्यों पड़ रही है? मिल्लत इब्राहीम,
रेफरेंस देने के लिए कि वही कंटिन्यूएशन है पास्ट
हाँ ये दुरुस्त है, लेकिन इससे एक स्टेज और आगे हैं, ये बात दुरुस्त है।
क्योंकि रास्ता उन्होंने शुरुआत की थी।
यानी इसका मतलब ये है कि खुदा ने जो दीन कय्यम इंसानों को भेजा है, तो ये अभी की बात नहीं है, बल्कि ये शुरू से ये बात चली आ रही है, पहले से बात चली आ रही है। और उस दीन कय्यम के पहले अलमबरदार कौन है? इब्राहिम। इब्राहिम कौन है? उनकी क्या क्वालिटी है? हनीफ और मुवाहिद। एक क्वालिटी है हनीफ, दूसरी क्वालिटी है वमा काना मिनल मुशरकिन, इन्हें मुशरकिन में से नहीं थे, मुवाहिदीन। मुवाहिद, एक मिनट में बात पूरी कर लूँ। हनीफ के माना लुगत में, जैसे मफरदात रागिब वगैरह में ये लिखा है कि जो बातिल को छोड़कर हक की जानिब मुतवज्जे हो, वो हनफियत रखता है, उसे कहते हैं हनफा। और जो हक को छोड़ के बातिल की तरफ मुतवज्जे हो जाए, उसे कहते हैं जनीफ। ठीक है, जो बातिल से हक की तरफ मुतवज्जे हो वो हनीफ है, और जो हक से बातिल की तरफ तवज्जो करे वो जनीफ है। लेकिन कुरान करीम के माने बहरहाल लुगत से बहुत आगे हैं, ये मैंने आपको लिटरल मीनिंग बताएं। तो फ़कत इब्राहिम की ये क्वालिटी नहीं, ये क्वालिटी कोई बहुत बड़े इंसानों की नहीं होती कि वो बातिल को छोड़ के हक की तरफ मुतवज्जे हो रहे हैं, बल्कि वो ये क्वालिटी वो है कि मा काना इब्राहिम यहूदियन वला नफरानियन वला किन काना हनीफा मुस्लिमा, जिससे हमें ये बात समझ में आ रही है क्या हो। हनीफ होने का मतलब ये है कि राह अदालत पर कायम हो, न इफरात हो न तफरीत हो, ये हनफियत ये है जो कुरान समझा रहा है। ये लिटरल मीनिंग से बात आगे जा रही है, क्योंकि खाली लिटरल मीनिंग आपको पूरे कुरान के मफाहिम तक नहीं पहुंचाती है, कुरान की आयतों से मायनी और अखज़ होते हैं। तो इब्राहिम कौन है? कि जो कामिलन राह हक और अदालत पे कायम है, जिनमें कोई ना इफरात है ना तफरीत है। और वमा काना मिनल मुशरिकीन, और इब्राहिम कभी भी मुशरिक नहीं थे। ठीक है, यानी क्योंकि बहुत सारे लोग वो थे कि जो पहले मुशरिक थे बाद में मुवाहिद बने, यानी खुदा की बारगाह में ये भी क्रेडिट नहीं है हकीकतन। ठीक है, अच्छी बात है कि आप शिर्क को छोड़ के तौहीद की राह पर आ गए, लेकिन ऐसा इंसान लोगों के लिए रोल मॉडल नहीं बनता है। बात वाजह हो रही है? ये शख्स खुदा की तरफ से बंदों के लिए रोल मॉडल के तौर पे नहीं रखा जाता है कि जो जिंदगी के किसी हिस्से में मुशरिक हो और फिर बाद में मुवाहिद हो जाए, बल्कि खुदा की तरफ से जो नुमाइंदा और रोल मॉडल है कि जो अपनी जिंदगी के किसी हिस्से में उसका शिर्क से कोई ताल्लुक और कोई रब्त ना रहा हो, जो मुवाहिद खालिस हो अज अव्वल ता आखिर। और उस नमूने और नुमाइंदे के तौर पर खुदा ने किसको रखा है? मॉडल इब्राहिम अलैहिस्सलाम को। और कुरान करीम में इब्राहिम अलैहिस्सलाम की वो सारी तौहीद बयान की गई है, उनके लड़कपन की, जो मैं आप लोगों को सुना चुका हूँ, सूरह अनाम की आयतें, कि जब इब्राहिम अलैहिस्सलाम की बिल्कुल बिगिनिंग ऑफ लाइफ थी, बिल्कुल नौखेज लड़के थे, उस वक्त की वो सारी बातें जो कुरान ने नकल की हैं। तो मैं सिरात मुस्तकीम पर की तरफ मेरे रब ने हिदायत की है, यानी मैं सिरात मुस्तकीम पर हूँ। ये सूरह यासीन के इब्तदा में भी यही है ना, यासीन बिस्मिल्लाहिर्रहमानिर्रहीम, यासीन वल कुरआनिल हकीम इन्नका लमिनल मुरसलीन अला सिरात मुस्तकीम, कि बेशक तुम मुरसलीन में से हो और सिरात मुस्तकीम पर हो। तो ये सिरात मुस्तकीम रसूल खुदा के आइडेंटिफिकेशन की एक बहुत बड़ी और मेन अलामत है, यानी कि रसूल कौन, ज़ात गिरामी रसूल कौन, जो साहिबे सिरात मुस्तकीम है, जो हामिले सिरात मुस्तकीम है, जो कायम बस सिरात मुस्तकीम है। कि हम कहें रसूल कौन, रसूल कहाँ मिलेंगे हमें, रसूल का एड्रेस क्या है? सिराते मुस्तकीम। ठीक है, रसूल का एड्रेस हकीकतन कुरान की नज़र में मक्का मदीना नहीं है, रसूल का एड्रेस क्या है? सिराते मुस्तकीम। अगर रसूल को पाना है, रसूल के पास जाना है, तो कहाँ जाइए? सुबोले इलाही पे जाइए, सिराते मुस्तकीम तक पहुँचिए, आपको रसूल मिलेंगे। और जो इस सिराते मुस्तकीम को छोड़ देगा वो रसूल को नहीं पा सकेगा। اور اس کو مزید کلیریفائی کر دیا کہ یہ صراط مستقیم کیا ہے، یہ دین قیم ہے، یعنی کہ یہ وہ راہ ہے، راستہ ہے کہ جو انسانوں کے تمام مسائل کو حل کرتا ہے، ان کی پرابلم کو سالو کرتا ہے، ان کو ٹیک کیئر کرتا ہے، معاشرے کے کمال کو. اور اس میں مجھے علامہ طباطبائی کا وہ جملہ یاد آتا ہے، بڑا بڑا زبردست ہوا ہے. آپ لوگوں کو میں نے شاید لنک اس کا بھیجا بھی تھا، علامہ طباطبائی اینڈ پوئٹری کر کے ہے، 5-6 منٹ کا، کہ جس میں ان سے یہ بات پوچھی گئی، حالانکہ وہ خود ایک فلسفی تھے، ان سے یہ سوال کیا گیا تھا کہ آپ کے خیال میں فلسفہ معاشرے کے مسائل کو کتنا حل کر سکتا ہے؟ انہوں نے کہا تھا فلسفہ معاشرے کے مسائل کو حل نہیں کرتا ہے، فلسفہ انسان کو دعوت کمال دیتا ہے، کمال تک جانے کی دعوت دیتا ہے، فلسفہ انسان کے اور معاشرے کے مسائل کو حل نہیں کرتا ہے. یہ اسلام ہے کہ جو اپنے دامن میں، اپنی آغوش میں فرد اور معاشرے کو لیتا ہے، اس کی تربیت کرتا ہے، اسے کمال تک لے جاتا ہے. بہت خوبصورت جملے ہیں، یہ اسلام ہے کہ جو ایک مہربان ماں کی طرح انسان اور معاشرے کو اپنی آغوش میں لے کے اس کی پرورش کرتا ہے، تربیت کرتا ہے، پروان چڑھاتا ہے، کمال عطا کرتا ہے. یہ فلسفہ اور کلام اور یہ سب چیزیں نہیں ہیں جو انسان اور معاشرے کو کمال دیتی ہیں یا اس کے مسائل. تو یہ دین قیام ہے، اس کا یہ مطلب ہے کہ جو اس صراط مستقیم ہے، یہ دین قیم ہے. اور اس کی مزید تعریف، اچھا ملت ابراہیم جیسا میں کہہ رہا تھا، ایک اسٹیج آگے آئے، کیونکہ جب دیگر ادیان والے لوگ جیسے یہ یہودی، عیسائی، فلاں فلاں، جب یہ سامنے آئیں گے تو ان کے لیے ریفرنس رسول خدا کا اتنا ویلڈ نہیں بنتا ہے جتنا کس کا بنے گا، حضرت ابراہیم علیہ السلام کا بنے گا، کیونکہ یہ سب کے سب لوگ جو ہیں حضرت ابراہیم کو اپنا گارجین مان رہے ہوتے ہیں. تو اس لیے یہ بات ہے، کیونکہ کیا اس کے پہلے جو حضرت نوح اور ہود اور صالح جو ان سے پہلے تھے، یہ حضرت نوح وغیرہ، کیا وہ دین قیم پہ نہیں تھے کیا؟ یا آدم اور شیس جو تھے، کیا وہ دین مبین پہ نہیں تھے کیا؟ لیکن حضرت ابراہیم علیہ السلام اور ملت ابراہیم علیہ السلام، سنت ابراہیم علیہ السلام کا حوالہ کیوں؟ اس لیے کہ جو دوسرے اہل کتاب ہیں وہ بھی سمجھ لیں کہ یہ کوئی نئی بات نہیں آ رہی ہے، بلکہ یہ وہی چیز ہے کہ جس کو تم جانتے ہو، جس کو تم پہچانتے ہو، یہ وہی ملت ہے، وہی سنت ہے. لیکن جب رسول خاتم اس کو لے کر آ رہے ہیں تو اس میں سے جتنی تم نے ناپاکی شامل کر دی ہے، جتنی اپنی خواہشات گھسا دی ہیں، اس کو، اس پولیوشن کو دور کیا ہے. اور جو پچھلا جملہ تھا مبشرم برسولن، اس پہ بھی علامہ طباطبائی نے ایک، یعنی کہ علامہ طباطبائی کے کچھ تفسیر کا نکات ایسے ہیں جو نابغہ ہیں، نابغہ سمجھتے ہیں، یعنی پیورلی اوریجنل ہیں، کہ اس ان سے پہلے اس قسم کے ان نکات کو کسی نے بیان ہی نہیں کیا. انہوں نے جب اس جملے کو ایمفسائز کیا مبشرن، تو انہوں نے کہا کہ بشارت ہمیشہ اس کی دی جاتی ہے جو پیغام نو آور ہو، انہیں نئی بات کی بشارت دی جاتی ہے. اگر کوئی شخص آپ کے پاس آئے اور جو پچھلا پیغام تھا وہی لے کر ریپیٹ کر دے تو یہ بشارت نہیں ہے. جب خوشخبری دی جائے گی تو خوشخبری میں ہمیشہ یہ پہلو ہوتا ہے کہ ایک نئی بات ہے جو سامنے آئے گی تمہیں، جو تمہیں پہلے نہیں پتا تھی. یعنی ہدایت کے وہ پہلو، کمال انسانی کے وہ پہلو جو اب تک تمہاری نظروں کے سامنے واضح اور روشن نہیں تھے، تو میں تم کو اس رسول کی آمد کی بشارت دے رہا ہوں جو ایک نئی چیز، یعنی جتنا تمہارے ہاتھ میں ہے وہ تو ہے، لیکن اس کے اضافی تمہیں ایک کمال کی طرف رہبری کرے گا، تمہیں لے کے جائے گا. مبشر ہے، بشارت دی ہے. تو خدا بھی یہ کہہ رہا ہے کہ جو دین ابراہیم جو خالص تھا، تم نے اس کو پولیوٹ کیا، یعنی وہ دین جو موسیٰ نے دیا، عیسیٰ علیہ السلام نے دیا، تم نے اس میں اپنی خواہشات نفس کو دخل دیا. تو یہ وہی دین ہے، وہی ملت ابراہیمی ہے، لیکن وہ جو حق پر قائم ہے، وہ جو عدالت پر قائم ہے، جس میں شرک کی آلودگی نہیں ہے، جو شرک سے آلودہ نہیں ہے. ٹھیک ہے، یہ ڈیفائن کیا کس پر؟ رسول خدا کی सुन्नत यानी रसूल को आइडेंटिफाई। अच्छा, और ये एक बड़ी अजीब बात है, हम लोगों को शायद अजीब सी लगे कि हम जब भी रसूल को आइडेंटिफाई करते हैं, रसूल की शख्सियत को देखते हैं, तो हम कहते हैं मक्के में थे, मदीने में थे, यहाँ रहे, वहाँ रहे, ये किया, वो किया, ऐसे ठीक है, सब अपनी जगह। लेकिन खुदा ने पैगंबर को जब भी डिफाइन किया है तो हमेशा अपने रेफरेंस से डिफाइन किया है। आप कभी इस बात पे गौर करें, दुनिया के और लोगों के रेफरेंस से पैगंबर को डिफाइन नहीं किया है। यानी कुरान किताब एक कामिल है ना, मुकम्मल कलाम है ना, ऐसा तो नहीं कि कुरान गुंजाइश छोड़ता है किसी चीज़ की, कि गैप छोड़ता है कि दूसरी चीज़ें आके उसको गैप को फिल इन करें। कुरान करीम में कहीं रसूल खुदा के बाप दादा अजदाद का नाम है? कहीं लफ्ज़ मोहम्मद इब्न अब्दुल्ला है? मोहम्मद रसूलुल्लाह है, मोहम्मद इब्न अब्दुल्ला कहीं भी नहीं है। सुभान अल्लज़ी असरा बे अब्दही, अब्द है, अब्द की नस्बत ज़ात खुदा की तरफ है। अरसला रसूलहू बिल हुदा, ये एक अजीब अंदाज़ गुफ्तगू है कि अल्लाह ये बात बयान करना चाह रहा है कि ये हस्ती जो है ना, ये मेरी है, ये मेरी है, ही इज़ माइन, ठीक है। और तुम भी अगर इस हस्ती की तरफ नज़र करो तो इस रेफरेंस से ही नज़र करो, इसी रेफरेंस से देखो उसको, कि ये कामिलन। और अगली आयत जो मैं पढ़ने जा रहा हूँ ना, ये इसी को ही बयान कर रही है, यानी कि ये मुकदमा है जो आपके सामने, अगली आयत इसी बात को ही बयान कर रही है कि कुरान करीम इस बारे में इस तरफ कोई बयान ही नहीं है। मक्का मदीना, मक्की ज़िंदगी, मदनी ज़िंदगी, फलां जो कुछ भी है वो इलाही रेफरेंस है, यानी कि ये पैगंबर हमारे पैगाम के लिए, हमारे उसके लिए, हमारी खिदमत गुजारी, हमारे उसके लिए क्या कर रहे हैं, बस यही है। तो अब अगला जुमला जो आता है, यानी कि पैगंबर का पहला रेफरेंस सिरात मुस्तकीम, पैगंबर की रिश्तेदारी मिल्लत इब्राहिम, मिल्लत इब्राहिम की खसूसियत हनीफ और तौहीद खालिस। अब दूसरा कुल आया, ठीक है, पहला कुल ये था कि अपना रेफरेंस दो, व्हाट इज़ योर रेफरेंस, व्हाट इज़ योर एड्रेस, माय एड्रेस इज़ सिरात मुस्तकीम, माय रेफरेंस इज़ मिल्लत इब्राहिम, एंड हु एम आई। अब वो है कुल इन्ना सलाती व नुसुकी व महयाया व ममाती लिल्लाहि रब्बिल आलमीन, दिस इज़ मी, ठीक है, ये मैं हूं, मैं कौन हूं, इन्ना कह दो, और ये सब खुदा कहलवा रहा है, ठीक है, कुल है, ये दूसरा कुल है, कुल कह दो, इन्ना सलाती, मेरी सलात। और सलात के माना फकत नमाज नहीं है, सलात का माना ये है कि मेरी तमाम तवज्जुहात, मेरे तमाम ताल्लुकात, हर वो चीज़ जिसकी तरफ मैं मुनातिफ होता हूँ, हर वो चीज़ जिससे मैं ताल्लुक़ जोड़ता हूँ, जिससे मैं कंटैक्ट डेवलप करता हूँ, नुसुकी, नुसुक के भी मायना ज़ाहिरन इबादात के हैं, यानी बाज़ औक़ात तमाम इबादात, कुल इबादात को मनासिक कहा जाता है, लेकिन स्पेसिफिकली मनासिक का ताल्लुक़ उन इबादात से है कि जिसमें क़ुरबानी का अंसर पाया जाता है, जैसे मनासिक हज के, हज में कुर्बानी। तो यानी इसमें यह कि जितनी जितने मैं ताल्लुक़ किसी से जोड़ता हूँ, कुर्बानी का मतलब है, और जहाँ जहाँ मैं इन्वेस्ट करता हूँ, खर्च करता हूँ, वह महिया या और मेरा ज़िंदा रहना, मेरी ज़िंदगी, वह ममाती और मेरी मौत, मौत तक, लिल्लाही रब्बिल आलमीन, अल्लाह रब्बिल आलमीन के लिए। ये वही है, उसी कंटिन्यू 162 ये कंटिन्यूएशन में, बात वाजे हो रही, ये मैं हूं, यानी अगर मुझे जानना चाहते हो مجھے اس طریقے سے نہ جاننا میری شخصیت کو کہ تم کہو کہ یہ جگہ اس جگہ پیدا ہوئے اور اس جگہ رہے, اور وہ سب ہے ظاہری جگہ. لیکن اگر مجھے میری شخصیت کو جاننا چاہتے ہو تو یہ میری شخصیت ہے. انا فلاطی و نسوکی و ماہیا, یعنی ظاہری ترجمہ آپ کو یہ ملے گا کہ میری نماز, میری تمام عبادتیں, میری زندگی, میری موت اللہ. لیکن اس میں ڈیپر میننگز ہیں. فلات فقط نماز نہیں ہے, فلات یعنی جس جس سے میں تعلق جوڑتا ہوں, جس جس سے میں توجہ کرتا ہوں وہ فلات ہے. نسک یعنی کہ جہاں جہاں بھی میں کچھ بھی انویسٹ کرتا ہوں, کچھ بھی خرچ کرتا ہوں, کچھ بھی دیتا ہوں, میری کل زندگی. اور مماتی, یہ مماتی کا لفظ بہت عجیب ہے, یعنی کہ اس کو تقریباً بہت زیادہ مشکل ہے کہ اس کی کیا تفسیر کی جائے. کہ میری موت, میری ممات جو ہے, یعنی شاید اس سے یہی بات مراد لی جائے کہ انسان جو ہے کہ جب اپنے اینڈ کی طرف جاتا ہے, جب اپنی زندگی کا اختتام کرتا ہے, اور اختتام کے بعد کی جو زندگی ہے اس کے لیے جو کچھ بھی پلان کر رہا ہوتا ہے کہ وہ بھی فقط اور فقط خدائی کے لیے, للہ رب العالمین. تو یہ عجیب انداز ہے کہ جس سے خدا نے اپنے رسول کا تعارف کرایا, لا شریک لہو. اچھا, اور یہ ایک بات, یہ سورہ بقرہ کی آیت آئی تھنک 120-121 میں بھی اسی طریقے کا بیان ہے حضرت ابراہیم علیہ السلام کے لیے کہ اذ قال لہو ربہ اسلم, تقریباً ایسے ہی پیرلل بیانات ہیں. اذ قال لہو ربہ اسلم, جب اس سے کہا اس کے رب نے اسلم, تسلیم ہو جاؤ. اچھا, اس میں آپ ایک خاص بات نوٹ کر رہے ہیں ان آیتوں میں اور جو میں نے ابھی آپ کے سامنے پڑھی, اذ قال لہ ربہ اسلم, اس میں خاص بات کیا ہے؟ اس میں کثرت اسما نہیں ہے, ربنا نہیں ہے, سنگولر ہے, اور براہ راست خطاب ہے. اگر آپ اس کی معرفت رکھتے ہوں کہ یہ کیا بات ہے, یہ بہت ہی بلند مقام کی نشاندہی کرتی ہے. یعنی وہ بندہ جب خدا کے کلام کو سنگولر پرسن میں درک کرنے کے قابل ہو جائے, یعنی ہم بھی اس وقت خدا کی تجلیات دیکھ رہے ہیں لیکن کثرت میں دیکھ رہے ہیں, پلورلزم میں دیکھ رہے ہیں. جتنا جتنا بندے کا مقام اور درجہ بلند ہوتا جاتا ہے, یہ پلورلزم جو ہے کم ہوتی جاتی ہے, اسماء میں جامعیت بڑھتی چلی جاتی ہے. یعنی کہ جس کو کہا جاتا ہے کہ اس میں اللہ میں باقی تمام اسماء فنا ہیں, گم ہیں. اگر کوئی انسان اس میں اللہ کی تجلی تک پہنچ جائے تو باقی تمام اسماء اس میں گم ہیں. یعنی بہت بلند مقام ہے, جیسے پیرامڈ ہے. یہ سمجھ لیں اسماء جو ہے لائک پیرامڈ ہیں, کہ جب ہم نیچے ہیں تو کثرت ہے اسماء کی. جتنا جتنا انسان کا مقام بلند ہوتا جاتا ہے, یہ یوں ہوتے جاتے ہیں. اسم کی جامعیت بڑھتی جاتی ہے, یعنی اس کی کمپلیکسٹی, کمپریہنسونیس بڑھتی چلی جاتی ہے, لیکن کثرت کم ہوتی چلی جاتی ہے. سنگولیرٹی کے معنی الگ ہے, یعنی جو انگریزی میں استعمال ہے میتھمیٹکس میں, سنگولیرٹی کے معنی الگ ہے. ٹھیک ہے, تو یہ جو خطاب ہو رہا ہے, آپ دیکھیں حضرت ابراہیم علیہ السلام کا, اذ قال لہ ربہ سنگولر پرسن میں, ورنہ بہت ساری جگہوں پر ربنا ہے. ارسلنا الیہا, حضرت مریم سلام اللہ علیہا کے لیے جو بات ہو رہی ہے, ارسلنا الیہا روحنا, ہم نے جمائے, یعنی جس مقام سے وہ نازل ہو رہا ہے وہ مقام ہے کثرت اسماء, اتنا بلند مقام نہیں ہے. لیکن یہ مقام جو ہے, اننی حدانی ربی, تو بہرحال ٹھیک ہے. तो जो बात मैं कहना चाह रहा था, इज़ क़ाला लहू रब्बुहु अस्लिम, अब ये इतना बुलंद मकाम है, लेकिन इस बुलंद मकाम के मुकाबले में उस बंदे बाकमाल की आजिज़ी को आप देखें। हज़रत इब्राहीम अलैहिस्सलाम का जवाब क्या है? असलम तो ले रब्बिल आलमीन, असलम तो ले रब्बी नहीं है, कह सकते थे ना, यानी खुदा कह रहा है कि मेरे लिए झुक जाओ, तस्लीम हो जाओ, तो कहते मैं अपने रब के लिए तस्लीम हो गया। लेकिन ये आजिजी और बंदगी है कि ये नहीं कह रहे कि मैं अपने रब के लिए तस्लीम हो गया, असलम तो ले रब्बिल आलमीन, कि अपने आप को दीगर मखलूकात से मुमताज करके नहीं देख रहे हैं, बल्कि पूरी कायनात रब्बिल आलमीन के सामने झुक रही है, मैं भी झुक रहा हूं। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, इन्हें तमाम कायनात हम्द व तस्बीह खुदा में मसरूफ है, तमाम कायनात आलमीन जो हैं वो रब के सामने झुक रहे हैं, असलम तो ले रब्बिल आलमीन। ये इन बाकमाल बंदों का तवाज़ो और इजहार बंदगी है अपने रब की बारगाह में। इसको भी अल्लामा तबारकुल्लाह ने जी एक में मीज़ान में बहुत हाईलाइट किया है, और उन्होंने कहा है कि ये जितने बाकमाल इंसान हैं इनसे जो चीज़ सीखना है वो अदब दर दरगाह खुदाबंदी है, कि खुदा की बारगाह में अदब का क्या मेयार है। जी
ऐड करना है, वमा काना मिनल मुशरिकीन जो इससे पहले आया है, ये जो अभी आपने कहा ये उसका प्रूफ है।
जी, और अभी आगे आ रहा है ना इसमें, ममाती लिल्लाही रब्बिल आलमीन, यानी कि इस आयत में भी है कि इन्ना सलाती व नुसुकी व महयाया व ममाती, इतना बुलंद मकाम है कि एक इंसान अपने तमाम ताल्लुकात, अपनी ज़िंदगी, अपनी मौत अल्लाह के लिए खालिस कर ली, इतना बुलंद मकाम है कि उस मकाम के बावजूद भी ये नहीं कहते कि लिल्लाह रब्बी, वही चीज़ जो हज़रत इब्राहीम अलैहिस्सलाम के लिए वहाँ पर है कि आप फरमा रहे हैं असलम तो ले रब्बिल आलमीन। ये अदब है, यानी हमें ज़रा सा कुछ मिलता नहीं है और हमारे दिमाग पता नहीं कहाँ से कहाँ उड़ना शुरू हो जाते हैं, कि इसको भी उन्होंने इन्हें बाकायदा हाईलाइट किया है तफसीर में, कि ये अदब है खुदा की बारगाह में जो हमें सीखना है, कि इस जगह तक पहुँचने के बावजूद अपने आप को आलमीन से बरतर नहीं कर रहे हैं, अपने आप को ये नहीं कह रहे कि मैं बहुत स्पेशल मखलूक हूँ। लिल्लाह रब्बिल आलमीन, ला शरीक लहू व बिज़ालिका उमिरतु व अना अव्वलुल मुस्लिमीन, कि और इसी का मुझे हुक्म दिया गया और मैं अव्वल मुस्लिम हूँ। और अगर आपको याद हो इस पर हमने बात की थी कि अव्वल मुस्लिम ये टाइम के एतबार से नहीं है बल्कि दरजे के एतबार से है, यानी मेरे इस्लाम का दर्जा अव्वल है, ना कि टाइम के लिहाज से कि अव्वल मुस्लिम हूँ मैं। ठीक है, ये बात हुई, यानी पैगंबर का रेफरेंस, एड्रेस, पर्सनैलिटी, आगे समझ में, यानी बहुत थोड़ा मैं तेज़ी से गुजर गया हूँ, लेकिन आप इस पर जितना चाहें गौर कर सकते हैं, आयतें आपके सामने मौजूद हैं, सूरह अनाम 161-163 के, जिसमें औलवियत जो है ना, देखें उसके दो इम्कानात होते हैं, औलवियत इन टाइम और औलवियत इन स्टेटस, मकाम और दर्जे के में अव्वल होना। मैंने कि जैसे मिसाल के तौर पर कि अगर कोई स्टूडेंट है जो अपनी क्लास में अव्वल आता है, तो वो अव्वल आना इन टाइम अव्वल आना नहीं है, वो दर्जे के एतबार से अव्वल होना है। सही, इसी तरीके से एक और मिसाल है थोड़ी सी यानी कि समझने के लिए, कि अगर आप यानी हम एक मस्जिद में दाखिल हों जिसमें नमाज जमात हो रही हो, मस्जिद जो है वो नमाजियों से फुल पैक्ड हो, आपसे पूछा जाए कि इस جماعت میں اول کون ہے؟ کسے کہیں گے آپ جو آپ کے سامنے یا جو جس کی اقتدا میں سب کھڑے ہیں؟ لیکن آپ کہیں گے آپ کے لیے تو اول یہ صاحب ہیں جو آپ کے سامنے کھڑے ہیں، دوم وہ ہیں جو اس کے بعد کھڑے ہیں، تو یہ اولیت کس وجہ سے بدل گئی؟ درجے کی وجہ سے بدل گئی، درجے کی وجہ سے بدل گئی. کیا آپ کہیں اس مقام میں اول کون ہے؟ تو آپ کہیں گے پیش امام اول ہے. لیکن اگر آپ کہیں کہ آپ کے سامنے اسپیس میں اول کون ہے، تو وہ صاحب جو آپ کے سامنے کھڑے ہیں. تو اول المسلمین کا مطلب یہ نہیں ہے کہ ان ٹائم، کیونکہ یہ اول مسلم کا ورڈ حضرت ابراہیم کے لیے بھی ہے، حضرت موسیٰ کے لیے بھی ہے، خود قرآن کی آیتوں میں. یہ اول مسلمین یعنی درجے میں، کہ خدا کے سامنے تسلیم ہونے والوں میں درجہ اول کا اسلام کس کا ہے؟ رسول خدا کا.
جی شاید آلریڈی ڈسکس ہو چکا ہو. جی جی وہ آ رہا تھا کہ جیسے ہمارے نبی جو ہیں وہ 40 ایئرز کی، مطلب اس کے بعد وہی شروع ہوا پروسیس کا، تو یہ اللہ نے آلریڈی ڈیسائیڈ کر لیا تھا کہ یا کہ ہمارے یعنی یہ رسول آخر، اور یعنی اللہ کا علم اس چیز، اللہ کو علم تھا ہر چیز کا کہ یہ شخصیت اس طرح کی ہیں، اس لیے ان کو دے آر چوزن. جیسے اہل تشیع میں یہ نظریہ ہے کہ وہ دے آر آلریڈی چوزن، 14 معصومین. تو یہ اللہ نے اپنے علم سے پہلے ان کو چوز کر لیا تھا،
ظاہر ہے اس میں تو کوئی شک نہیں ہے، اس میں تو کوئی کچھ بھی شک نہیں ہے. اور یہ تو آپ خود دیکھ لینا کہ یہ یہودی اور عیسائی کس بات کے لیے وہاں موجود تھے؟ اپنی کتابوں میں لکھا پا رہے تھے نا، یجدونہ مکتوبا عندہم فی التوراۃ والانجیل، کہ یہ جو رسول امی ہے اس کے بارے میں یہ مکتوب لکھا ہوا پاتے ہیں اپنے پاس تورات اور انجیل میں. تو یہ پہلے سے نہیں ہے کیا؟ یعنی کہ رسول خدا کی ولادت کے بعد تورات اور انجیل میں لکھا گیا ہے کہ ایک پیغمبر ہوگا جو اس جگہ پہ آئے گا، اور اس کا مطلب بہت ڈیٹیل، اونٹنی پر سوار ہوگا، کہ وہ دیکھا ایک جو ہیں اول العظم نبی ایک خچر پہ سوار ہونے والے ہیں، یعنی کہ جو حضرت عیسیٰ علیہ السلام ہیں اونٹنی پہ سوار. یہ سب چیزیں پہلے سے موجود ہیں، اتنی ڈیٹیل کے ساتھ موجود ہیں. اونٹنی پر سوار ہونے والا ہوگا، وہ ہجرت کر کے یہاں سے وہاں جائے گا، سب سب لکھا ہوا ہے. اس میں تو کوئی وہ نہیں، محرف ہے نا. یعنی اسی لیے تو میں نے کہا نا کہ حضرت عیسیٰ علیہ السلام بھی یہ نہیں کہہ رہے کہ جو تورات تمہارے ہاتھ میں اس کی تصدیق کر رہا ہوں. اب اس جملے پہ غور کریں، مصدقم بین یدی من التورات، اس کی تصدیق کرتا ہوں جو میرے ہاتھ میں تورات ہے، نہ کہ تمہارے ہاتھ والی تورات کی تصدیق کر رہا ہوں. اس کا مطلب یہ ہے کہ تم اس کو بدل چکے ہو، تم اس میں تحریف کر چکے ہو، اور تمہاری تحریف شدہ کتاب کی تصدیق میں نہیں کر رہا ہوں. تو آج بھی اس میں کچھ چیزیں موجود ہیں، لیکن زیادہ تر چیزیں گڑبڑ سڑبڑ ہو گئی ہیں. اور یہ خود ان کو پتہ ہے کہ خاص طور سے بائبل کے اندر جو نبیوں پر اتہام لگایا گیا ہے، یہ خود اس بات کا بہت بڑا ثبوت ہے کہ یہ تحریف شدہ ہے. کہ میں نے آپ لوگوں کو کئی چیزیں شاید سنائی بھی تھیں، کہ ایک تو وہی حضرت داؤد کا ہے کہ وہ اپنے سپہ سالار کے، نعوذ باللہ، اس کی بیوی کو وہ ہو گیا تو سپہ سالار کو جنگ میں بھیج کے مروا دیا اور اس سے شادی کر لی. یہ سب بائبل ہے، اور یہ اس قسم کی مثالیں باقاعدہ ان کے پاس یہ مثالیں موجود ہیں، یہ ان کے محاوروں میں یہ چیزیں آ گئی ہیں. تو اس میں یعنی کہ انبیاء کے بارے میں جو خرافات ہیں، وہ تو خود اس بات کا ثبوت ہے کہ یہ صحیح نہیں ہے، محرف. ہاں جی، اس میں بہت مسائل ہیں جی. ٹھیک ہے، اچھا اب جی 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 بولیں جی ضرور.
رسولوں کے درمیان، جیسا فار ایگزامپل حضرت ابراہیم اور رسول اللہ کے بیچ کتنا ऐसा बता रहे हैं कि बस मैं इशारा दे रहा हूँ कि आने वाले हैं, तो 500 साल बाद है, तो टाइमलाइन की कितनी अहमियत है?
हज़रत इब्राहिम के दरमियान तो तकरीबन 2,500 साल हैं, और टाइम लाइन की अहमियत शायद एक ये होती है कि क्योंकि इसमें जो भी हुज्जत खुदा का ज़हूर है वो यकतरफा नहीं है, ठीक है, उसमें लोगों का भी एक कंट्रीब्यूशन है। तो मे भी कि जब खुशखबरी दी जा रही हो तो उसमें लोगों को मुतवज्जे किया जा रहा हो कि भाई एक चीज़ अब तुम्हारे लिए आ तो गई है, लेकिन अब तुम उसकी शरायत और मुकद्दमात फराहम करो तो खुदा तुम्हें ये दे। कि यानी जैसे ये उन्होंने आला जवादी आमली का एक जुमला, मुझे मेरे लिए बहुत हैरत अंगेज़ जुमला था ये, कि कुरान करीम में तकरीबन हज़रत मूसा अलैहिस्सलाम का ज़िक्र जो है नाम के साथ 100 या उससे ज़्यादा मकामात पे आया है। तो उन्होंने कहा कि ये जो इतने मकामात पर आया है ये उन शुहदा के उसमें है कि जिनकी शहादत के बाद खुदा ने बनी इसराइल को मूसा दिए थे, यानी इतनी पाक शहादतें हुई हैं, पाक शहादतें। वैसे तो बेकार में लोग मर ही रहे हैं, उनसे फ़र्क नहीं पड़ता कुछ भी, ठीक है ना, उनसे निज़ाम खुदा पे फ़र्क नहीं पड़ता। यानी मुझ जैसा आदमी मर जाए, अब आप मुझे जितना दिल चाहे शहीद बोल लें, लेकिन निज़ाम खुदा हरकत में नहीं आता है ऐसे इंसानों के खून बहने से। एक पाक नफ्स जो नफ्स ज़किया है, इसीलिए आप देखें इमाम ज़मान अलैहिस्सलाम के ज़ुहूर से क्या चीज़ मुत्तसिल है, नफ्स ज़किया का कत्ल। यानी जब ऐसे पाक नफूस की शहादतें होती हैं तो ये निज़ाम हरकत में आता है और खुदा कौम को फिर ये नेमत अता करता है। ऐसे ही हो सकता है कि रसूल खुदा से पहले भी ऐसे अफराद होंगे कि जिनके पास जिनका ये मेयार होगा कि फिर उसकी बुनियाद पर रसूल खुदा की विलादत और आपका आपकी आमद भी है।
अच्छा, एक
जी
सवाल ये है कि जैसे जनाब ईसा ने पेशीन गोई की
जी
रसूल खुदा के लिए, लेकिन उसके बीच में कोई मतलब उस हज़रत ईसा के और रसूल खुदा के बीच में कोई नबी नहीं आए जो
यानी
ईसा की पैरवी करते हैं?
ऐसे अफराद थे कि जो उस मेयार के थे। इन्होंने आयतुल्लाह हसन ज़ादा आमली ने इस पर बयान किया, बल्कि एक दो नाम भी लिखे हैं, खालिद बिन सनान और कई ऐसे नाम भी लिखे हैं कि जो हज़रत ईसा और रसूल खुदा के दरमियान थे और बहुत हाई कैलिबर लोग थे। और ये जो 12 हवारी थे ये भी बहुत आला मेयार के लोग थे। यानी अब ये नबी थे या नहीं थे ये मैं एग्जैक्टली नहीं कह सकता हूँ, लेकिन ये भी उस दर्जे के बहुत टॉप लेवल के अफराद थे खुदा की बारगाह में। और तकरीबन इन सब की भी शहादतें हुई हैं, यानी कि ये जितने इनके जो हवारी थे हज़रत ईसा अलैहिस्सलाम के, ये सब भी एक एक करके शहीद हुए हैं उस पैगाम को
फिर
की
सवाल ये
तबलीग
करते
करने के
हैं कि
लिए।
जैसे कोई स्पेशली नसारा के लिए ये कंफ्यूजन क्रिएट नहीं हुआ कि ये जो जो भी प्रेडिक्शन उसमें था
नहीं, कंफ्यूजन किस बात का?
कि मतलब जो रसूल आएंगे, जैसे आपने कहा ना कि मक्के में आएंगे और तो ये चीज़ मतलब और लोगों से वो लोग ये तो नहीं हुए मुतासिर हो गए कि यही तो नहीं है वो या
नहीं, क्लियर है ना, वो अलामात क्लियर हैं रसूल खुदा के हवाले से, तो खुदा ने बिल्कुल क्लियर बता दिया था ना कि ये होगा। जैसे हज़रत ईसा अलैहिस्सलाम की विलादत के वक्त जो चीज़ें थीं, जो उन्होंने ईरानियों ने उसको फिल्माया भी है, अगर आप देखें मरियम मुकद्दस जो फिल्म है उसमें उन्होंने फिल्माया भी है कि वो सितारा नमूदार होगा आसमान पे, और ये सब वो अपनी किताबों में लिखा हुआ देख रहे थे। तो उसमें तो कोई कन्फ्यूज़न की, और आपने ये बात की है तो मैं अभी एक आयत पढ़ने जा रहा था, लेकिन मैं आपको एक और आयत सुना दूं कि जो इस हवाले से बहुत ही प्रॉपर रेफरेंस है और ईसाइयों के लिए ही है। ये सूरह मायदा की देखिएगा आयत नंबर 82 एंड 83। लतजदन्ना अशद नास अदावतन लिल्लज़ीना आमनुल यहूद, कि तुम पाओगे, तुम यकीनन पाओगे انسانوں میں سب سے زیادہ سخت دشمنی میں ایمان والوں کے لیے، یہود کو، والذین اشرکو، اور وہ لوگ جو مشرک ہیں، ایمان والوں کے ساتھ عداوت اور دشمنی میں تم سب، اور یہ لتجدنہن حتمن پاؤ گے، اگر عربی زبان سے آپ وہ ہیں تو یہ مطلب ہے ان، یہ نو یہ ہونا ہی ہونا ہے، یہ ہے ہی ہے، اس میں کوئی پروبیبلٹی نہیں ہے، سرٹینٹی ہے. عداوتن للذین آمنوا الیہود والذین اشرکوا، جہاں سے آپ آئیں، میں کہنا نہیں چاہتا آن ریکارڈ مشرکین کے، مومنین کے لیے ان کو عداوت میں سخت پاؤ گے. ولتجدن اقربهم مودۃ للذین آمنوا الذین قالوا انا نصارا، اور تم مودت میں سب سے زیادہ قریب پاؤ گے مومنین کے لیے ان لوگوں کو جو کہتے ہیں کہ ہم نصارا ہیں. ذالک بان منہم، اور یہ کس لیے ہیں کہ بان منہم قسیسین، کہ ان میں، یعنی کہ دنیا ترک کرنے والے اور مطلب اللہ کی عبادت کرنے والے اور ایسے لوگ ہیں، وہ رحبانن راہب ہیں، وہ انہم لا یستکبرون، اور یہ مستکبر نہیں ہے یہودیوں کی طرح سے. مومنین میں سے نہیں ہے، مومنین کے لیے مودت رکھنے والوں میں سب سے زیادہ قریب ان کو پاؤ گے کہ جو کہتے ہیں کہ ہم نصارہ ہیں. اور ایسا کیوں ہے کہ یہ مستکبر نہیں ہے. یہودیوں کے ساتھ مصیبت کیا ہے، ہم چوزن ریس ہیں، ہم سب سے بہتر قوم ہیں، باقی سب ہمارے بوٹ کے نیچے ہیں، یہ ان کے دماغ میں یہ خناز بھرا ہوا ہے. تو یہ نصارہ مستکبر نہیں ہے، راہب ہیں، یعنی دنیا طلب نہیں ہے، دنیا کو ترک کرنے والے ہیں، اس لیے یہ ایمان کو اور اہل ایمان سے مودت رکھنے میں سب سے آگے ہیں. وہ اب آپ والی بات، وَإِذَا سَمِعُوا، یہاں سے یہ ساتواں پارہ شروع ہوتا ہے، وَإِذَا سَمِعُوا مَا أُنزِلَ إِلَى الرَّسُولِ، جو نازل کیا گیا رسول کی طرف، یعنی پیغمبر اکرم کی طرف، تَرَى أَعْيُنُهُمْ تَفِيضُ مِنَ الدَّمْعِ، تم ان کی آنکھوں کو دیکھو گے کہ آنسوؤں سے چھلک اٹھتی ہیں. اور یہ اسپیسیفک ریفرنس نجاشی کو ہے، اسپیسیفک ریفرنس نجاشی کے لیے یہ. جی، ترا اعینہم، تم ان کی آنکھوں کو دیکھو گے، تفیض من الدمع، آنسوؤں سے چھلک اٹھتی ہیں. کیوں؟ مما عرفوا من الحق، اس حق کی بنیاد پر کہ جس کی وہ پہلے سے معرفت رکھتے ہیں، یعنی وہ اس حق کی معرفت رکھتے ہیں. اسی لیے جب جناب جعفر طیار نے نجاشی کے سامنے سورہ مریم کی آیتیں پڑھی تھیں، ان کی تلاوت کی تھی، تو اس نے یہی حال ہوا، بالکل یہی حال ہوا تھا اس کا.
جی،
کیا نہیں، وہ بھی ہے، لیکن آپ اس کی نصارہ کی بات کر رہے تھے نا. ہاں وہ ہے، لیکن یہاں میں نے اس آیت کو اس لیے پڑھا کہ اس میں جس طریقے سے ذکر ہے نا کہ مما عرفوا من الحق، ترا اعینہم تفیض من الدمع، یعنی کہ یہ والی بات وہاں نہیں ہے. وہاں تو خدا، بلکہ ایک لحاظ سے وہ نگیٹو ہے، یعنی کہ میں آپ کو بتا رہا ہوں پازیٹیو سینس میں. سورہ بقرہ میں بھی اور سورہ انعام میں بھی یہی ہے کہ یہ رسول کو اس طریقے سے پہچانتے ہیں جیسے اپنے بیٹوں کو پہچانتے ہیں، لیکن ان اے سینس یہ نگیٹو ہے کہ اتنی معرفت رکھنے کے باوجود منکر ہیں. لیکن میں آپ کو پازیٹیو اسپیکٹ بتا رہا ہوں اس کا، کہ ان میں سے جو معرفت رکھتے ہیں ان کے بارے میں قرآن یہ کہہ رہا ہے کہ جب وہ اس کا ذکر سنتے ہیں، اس کو سنتے ہیں کہ جو رسول کی طرف نازل ہوا، تو ان کی آنکھیں آنسوؤں سے بھر آتی ہیں. لیکن کون لوگ ہیں جو کہتے ہیں کہ انا نصارہ، اب یہ سب نہیں کہ جو نصارہ کے نام پہ دھبائیں، کہ جنہوں نے خود ہی، یعنی کہ اب آپ دیکھیں نا کہ یہ تو خود اس لعنت میں پڑ گئے ہیں کہ اب تو क्रिसमस भी क्राइस्ट मास नहीं रहा है, एक्समस हो गया है। मतलब ये नहीं है जो इन्ना नसारा है। तो जो लोग वाकयन हैं उस चीज़ को कि उसमें अहले यहूद अपनी किताबों में सब कुछ पढ़ने के बावजूद तुम्हारे बदतरीन दुश्मन हैं, लेकिन जो हकीकतन नसारा हैं उन्हें मोमिनीन अब मवद्दत में, कल्बी लगाव में, दोस्ती में अपने से करीब पाएंगे। ठीक है, अब ये आयत पढ़ के मैं फिर बात ख़त्म करूँ कि अब हमारे लिए जो है यानी कि रसूल से ताल्लुक़ और इताअत के हवाले से, क्योंकि फिर तीसरे पहलू पे मैं जाऊँगा तो मेरा ख्याल है टाइम बहुत ज़्यादा हो जाएगा। तो हमारे लिए ताल्लुक़ को किस तरीके से डिफ़ाइन किया गया है, हाउ वी नीड टू फॉलो, ये सूरह नसा की आयतें हैं फ्रॉम 64 ऑनवर्ड्स। सूरह नसा की आयतें हैं 64 ऑनवर्ड्स। और ये इस आयत का हवाला अगर आप ज़्यारतें पढ़ते हों, जो ज़रूर पढ़ना चाहिए, दिन की ज़्यारतें पढ़ते हैं ना हर रोज़ की, तो हर रोज़ की जो ज़्यारतें जब आप पढ़ते हैं तो हर दिन एक एक मासूम से वाबस्ता है, तो हफ्ते का दिन रसूल खुदा से वाबस्ता है आपकी ज़्यारत, तो उस ज़्यारत में भी इस आयत के जुमलों का हवाला है कि आयत नंबर 64, वमा अरसलना मिर रसूलिन, हमने किसी रसूल को नहीं भेजा, इल्ला मगर ये कि, अब देखें फिर वही रेफरेंस क्या है, इल्ला लियुताअ बिइज़्निल्लाह, कि खुदा को इस बात से गरज नहीं है कि तुम रसूल की कितनी तारीफ़ करते हो। खुदा को किस बात से गरज है कि तुम रसूल की कितनी इताअत करते हो। रसूल को भेजने का मकसद रसूल के बारे में कसीदे लिखवाना और शायरी करवाना नहीं है, इल्ला मगर लियुताअ, ताके उसकी इताअत की जाए, बिइज़्निल्लाह, और रसूल की इताअत इज़्ने खुदा से हो यानी खुदा के लिए हो, खुद रसूल के लिए नहीं हो, रसूल की इताअत खुदा के लिए और खुदा के इज़्न से, खुदा के हुक्म से। ये रसूल की आमद का मकसद यानी दैट इज़ नाउ कमिंग अप टू अस, जो मैं कह रहा था कि अब रसूल के हवाले से हमें क्या करना है। पिछली आयत में हमने आपको ये बताया कि रसूल की आइडेंटिफिकेशन क्या है, रसूल की, लेकिन अब हमें क्या करना है। अच्छा, ये जो अगला जुमला है ना, ये उस ज़्यारत पैगम्बर अक्रम में है, वलौ अन्नहुम इज़ ज़लमू अन्फुसहुम, और अगर ये लोग अपने नफ्सों पर जुल्म कर बैठें, अपने नफ्सों पर जुल्म करने का मतलब ये कि रसूल की इताअत ना करें, रसूल की इताअत में कोताही करें, रसूल की इताअत में ख़राबी पैदा करें, तो ये किसके बराबर है, अपनी जान पर जुल्म करने के बराबर है। यानी जो रसूल की इताअत नहीं करता, यानी वो सिरात मुस्तकीम से हटा हुआ है, जो रसूल की इताअत नहीं करता यानी उसमें शिर्क है, यानी वो दीन कय्यम पे नहीं है। ठीक है ना, ये पीछे से हम देखते हुए आ रहे हैं ना कि रसूल के तमाम क्रेडेंशियल्स ये हैं, जो रसूल की इताअत से हटेगा यानी उसके पास ये चीज़ें नहीं हैं, तो वो किस पर जुल्म कर रहा है, अपनी जान पे जुल्म कर रहा है। वलौ अन्नहुम इज़ ज़लमू अन्फुसहुम, और अगर ये ऐसा कर बैठें, अपनी जान पर जुल्म कर बैठें, तो क्या होना चाहिए, जा ओका तेरे पास आएं, और ये उनके लिए बहुत बड़ा जवाब है जो ये कहते हैं कि ये शिर्क है और मज़ारात पे जाना शिर्क है और फलां शिर्क है, जा ओका तेरे पास आएं, फस्तग़फ़रुल्लाह, और तेरे पास आने के बाद अल्लाह से मग़फ़रत मांगें, वस्तग़फ़र लहुमुर रसूल, और रसूल भी उनके लिए मग़फ़रत तलब करे। कितनी शरायतें तौबा कबूल होने की, कितनी शरायतें बताइए, तीन। ये नहीं कि बैठ गए अपने घर में, जा ओका तेरे पास आए, यानी तेरा तवस्सुल इख्तियार करें, फस्तफा देन, फिर इस्तग़फ़ार करें अल्लाह से, اور رسول استغفار کرے، یعنی رسول قبول کرے اس بات کو کہ ہاں یہ واقعی قصوروار ہے، اور رسول سفارش کریں کہ اے اللہ اس کو معاف کر دیں. لوجد اللہ، لا یعنی لا میں تاکید، تو وہ ان یقیناً اللہ کو پائیں گے بہت زیادہ توبہ کرنے والا، بہت زیادہ رحیم. اور رحیم کے معنی آپ کو یاد ہے نا، رحیم کے معنی کیا ہے؟ صفت رحیم کب ظہور کرتی ہے؟ مومنین کے لیے ظہور کرتی ہے. اور کس وقت ظہور کرتی ہے؟ جب مومن ٹھوکر کھا کے گر جاتا ہے. تو اللہ کی خصوصی رحمت جو اس گرے ہوئے مومن کو اٹھا کے دوبارہ کھڑا کر دیتی ہے، وہ رحمانیت نہیں ہے، رحیمیت ہے، خصوصی رحمت ہے. رحمانیت عمومی رحمت ہے. تو وہ اللہ کو پائیں گے تواب اور رحیم. اور یہ جملہ رسول خدا کی زیارت میں ہے، اے پیغمبر، ہم نے اپنی جان پہ ظلم کیا، اب ہم آپ کے پاس آ گئے تاکہ، اور یعنی ہم آپ کے پاس آئیں، میں اللہ سے مغفرت طلب کر رہا ہوں، اور میں آپ سے درخواست کرتا ہوں کہ آپ میرے لیے اللہ سے مغفرت طلب کریں. یہ اس زیارت کے اندر یہ جملے موجود ہیں کہ جو ہر ہفتے کو پڑھی جاتی ہے، کہ اس میں یہ جملے موجود ہیں کہ اے رسول خدا، اس میں پہلے صلوات ہے آپ کی اور تعریف ہیں، یہ ہے الحمدللہ الذی تنقذنا بک من الشرک والضلال، کہ اللہ کی حمد ہے کہ جس نے آپ کے وسیلے سے ہمیں شرک اور گمراہی کی گدلدل سے باہر نکالا اور نجات دلائی. اور پھر اس میں یہ ہے کہ میں آپ کے پاس آیا ہوں، میں نے اپنے نفس پہ ظلم کیا ہے، میں آپ کی خدمت میں آیا ہوں نمبر ون، میں اللہ سے طلب استغفار کرتا ہوں نمبر ٹو، آپ بھی میرے لیے خدا کی بارگاہ میں مغفرت کریں، لیغفر لی ربک و ربی، تاکہ مجھے آپ کے رب اور اپنے رب کی مغفرت مل جائے. تو یہ دیٹ از ہاؤ وی ہیو ٹو اپروچ. تو یہ جو اپنے تئیں خدا کے سب بہت زیادہ سگے بن جاتے ہیں، یہ ان کے لیے بالکل کلیئر جواب ہے کہ خدا انسان کو قبول ہی نہیں کرتا بغیر ریفرنس پیغمبر کے. تو جب بھی زیارت کے لیے جائیں، ظاہر ہے کہ پیغمبر کے ساتھ اہل بیت علیہ السلام بھی شریک کار رسالت ہیں، تو جب بھی جائیں تو اس چیز کو لے کے جائیں کہ میں آپ کی خدمت میں حاضر ہوا ہوں. سب سے پہلی چیز خدمت میں حاضری ہے، پھر طلب استغفار ہے. یعنی پہلی چیز توسل با رسول معصوم ہے، پھر طلب استغفار ہے. بات واضح ہو رہی؟ یعنی جو اس چیز کو سمجھنا شروع کر دے کہ جی میں اور اللہ، خدا نے کہا ایسی کوئی چیز ہی نہیں ہے، میرے تمہارے درمیان اس طریقے کا تعلق ایگزسٹ نہیں کرتا ہے کہ تم میری حجت کو رٹا دو رستے سے اور کہو کہ میں ڈائریکٹ. ٹھیک ہے، یعنی کہ وہ ایک ڈائریکٹ ریلیشن شپ ہے، لیکن اس ریفرنس کے ساتھ ہے، اس توسل کے ساتھ ہے. جی توسل کا مطلب دیکھیں، توسل کے معنی یہی ہے نا کہ رسول ہی کے وسیلے سے، یعنی کہ خدا میرے قلب میں لیکن مجھے خبر نہیں ہے. توسل یعنی کہ وہ اختیار کرنا، توسل یعنی اختیار کرنا. نہیں وہ سواد ہے، وہ سواد ہے، یہ سین ہے، یہ سین ہے. یعنی کہ جب ہم استغفار کریں، خدا سے ملنا چاہیں، تو سب سے پہلے کہاں جانا پڑے گا؟ رسول کی بارگاہ میں. اور یہاں پر ایک جملہ میں اور ایڈ کر کے بات ختم کروں کہ اگر انسان بمعرفت، اگر آپ کو یاد ہو ہم نے آداب الصلاۃ میں امام خمینی کے ایسے کئی جملے آپ کو سنائے تھے، جس میں انہوں نے کہا کہ انسان کا جو اصل گناہ ہے وہ شجرۂ دنیاوی کا کھانا ہے، اس مادی لباس کو اوڑھ لینا انسان کا اصل گناہ ہے، اور اگر اس گناہ کی مغفرت ہو جائے تو تمام گناہوں کی مغفرت ہو جائے گی. ٹھیک ہے، جس کو ایک ورڈ میں نے پڑھا نہیں ہے لیکن میرے دماغ میں آیا تھا امام رضا علیہ السلام کے روضے پہ، اس حوالے سے کہ ذنب وجودی، یہ انسان کے وجود کا گناہ ہے کہ ہمارے وجود کے ساتھ جو یہ مادیت اٹیچ ہے، مادیت اور جسمانیات، یہ ہمارا اس دنیا میں یہ اصل ذنب، اصل گناہ یہی ہے کہ جس کی مغفرت ہم ہمیشہ ہمیں خدا سے، تو ہمیں رسول خدا کی بارگاہ میں، آئمہ علیہ السلام کی بارگاہ میں حاصل ہو کہ اس گناہ کی بھی مغفرت طلب کرنی چاہیے. تو اب ٹھیک ہے چلیں، وہ نزول کی میں بات کرنا چاہ رہا تھا لیکن ٹائم کافی ہو گیا، تو یہ بات الحمدللہ میں سمجھتا ہوں کہ انشاءاللہ کلیئر بھی ہوگی کہ ہاؤ وی ہیو ٹو ڈیل وتھ پیغمبر، اور کس طریقے سے کہ ہم جب بھی استغفار طلب استغفار کریں، ہم جب بھی اپنے لیے خدا کی بارگاہ سے کچھ چاہیں، تو سب سے پہلے کیا ہے، جا اوکا، تیرے پاس آئیں. کیوں؟ اس لیے کہ خدا مبدأ فیض ہے اور حجت خدا مجرئی فیض ہے. ٹھیک ہے، مبدأ کا مطلب ہے سورس، مجرئی کا مطلب ہے جاری کرنے والا، یعنی خدا سورس ہے ہر نعمت کا، ہر برکت کا، لیکن خدا کا فیض جاری کے ذریعے سے ہوتا ہے، اس کی حجت کے ذریعے سے ہوتا ہے. تو حجت خدا کو بائی پاس کر کے مغفرت اور فیض الہی کو ریسیو نہیں کیا جا سکتا. لیکن اس میں ورڈ آف کوشن کیا ہے کہ جہاں پر قدم پھسل سکتے ہیں، کہ بِإذن اللہ، کہ یہ مطلب نہیں ہے اس کا کہ تم جو ہے وہ رسول کی پرستش کرنا شروع کر دو یا ان کو خدا بنا لو، ان کو رب بنا لو، یہ مطلب نہیں ہے، بلکہ ان کو فالو کرو، ان کی اتباع کرو، ان کی پیروی کرو، ان کے قدم بقدم چلو، تاکہ جو نور خدا تمہارے قلب میں موجود ہے وہ تم پر روشن ہو جائے. ٹھیک ہے، صدق اللہ العلی العظیم، صلی اللہ علی سیدنا محمد و آلہ.